على عباده الذين اصطفى، أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. إن الله وملائكته يصلون على النبي، يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. تو سیرت پاک صلی اللہ علیہ وآلہ وسلم کی کلاس چل رہی ہے، اس میں ہم آپ کے سامنے اب تک پچھلی کلاس تک تو نبی علیہ الصلوۃ والسلام کے پیدائش سے پہلے کے واقعات بیان کرتے رہے، رائٹ؟ کہاں سے شروع کیا تھا ہم نے؟ ابراہیم علیہ السلام مکہ مکرمہ جب اپنی وائف حضرت حاجرہ رضی اللہ تعالی عنہا اور اپنے بیٹے اسماعیل علیہ السلام کو لے کر کے آئے، پھر وہاں پہ جو واقعات ہوئے، رائٹ؟ پھر اس کے بعد ہم نے آپ کو نبی علیہ الصلوۃ والسلام کی جو فیملی ٹری بنتی ہے، لینیج، ابراہیم علیہ السلام سے لے کر کے آل دا وے ڈاؤن ٹو نبی علیہ الصلوۃ والسلام، رائٹ؟ یعنی اسماعیل علیہ السلام، پھر ان کے بیٹے، پھر ان کے بیٹے، پھر ان کے بیٹے، پھر ان کے بیٹے، کتنی جنریشنز بنتی تھیں؟ 40 جنریشنز نا، عدنان تک، یاد ہے؟ ایک تھے عدنان، وہاں تک 40 جنریشنز تھیں، پھر عدنان سے آگے نبی علیہ الصلوۃ والسلام تک 21 جنریشنز تھیں. تو قریش کا نام کیسے پڑا، پھر اس کے اندر جو امپورٹنٹ لوگ تھے کچھ ان کے بارے میں بات کری تھی. حضرت خواجہ عبد المطلب جو نبی علیہ الصلوۃ والسلام کے دادا تھے، ان کے بارے میں کافی باتیں ہوئیں، اور ان دادا کو اللہ تعالیٰ نے زمزم کی جو کنواں تھا، ویل آف زمزم، تو وہ دوبارہ کیسے عطا فرمائی، ہے نا؟ اس لیے کہ وہ زمزم گم ہو گیا تھا، وہ بند کر کے چلا گیا تھا ایک آدمی، تو وہ زمزم کے ریڈسکوری کا واقعہ ہم نے پڑھا. اور پھر ہم نے اس زمانے میں ایک اور جو بہت بڑا واقعہ ہوا تھا، ابرہہ نے ہاتھیوں کے ساتھ جو مکہ مکرمہ کے اوپر حملہ کیا، کرنے کی کوشش کری تھی کعبۃ اللہ کو گرانے کے لیے، وہ سب سے بڑا واقعہ اس زمانے کا تھا، جس کو کہ پھر باقاعدہ قرآن کے اندر بھی اس کا تذکرہ ہے. زمزم کے ریڈسکوری کا تذکرہ قرآن کے اندر نہیں ہے، ہے نا؟ زمزم کے بارے میں تو یہ نہیں ہے، لیکن ابرہہ کا جو واقعہ ہے اس کے اوپر تو پوری سورہ فیل موجود ہے. قریش نہیں، وہ علم تر کئی ففاد رب کب اصحاب الفیل. ٹھیک ہے، پھر پچھلی کلاس میں ہم وہاں تک پہنچ گئے تھے کہ نبی علیہ الصلوۃ والسلام کے بیٹ کے والد حضرت عبداللہ کی جو شادی ہوئی تھی، ان کے دادا عبد المطلب ان کو لے کر کے یثرب گئے تھے، اور یثرب میں ایک خاتون تھیں حضرت آمنہ، تو ان کے ساتھ ان کی شادی کری تھی. تو ہم وہاں سے نا پھر اب کنٹینیو دوبارہ سے کر رہے ہیں کچھ اور واقعات، کہ آپ صلی اللہ علیہ وسلم کی پیدائش کے اراؤنڈ کچھ اور بھی چھوٹے چھوٹے واقعات ہوئے تھے. ٹھیک ہے، بڑے دلچسپ انٹرسٹنگ واقعات ہیں وہ، تو وہ ہم ایک بک میں سے ہی بیسیکلی آپ کے سامنے پڑھ رہے ہیں. یہ وہی بک ہے جس کو کہ ہم نے واٹس ایپ گروپس کے اوپر شیئر بھی کیا تھا. عبداللہ فارانی صاحب ہوتے تھے، ان کا اصل نام جو تھا اشتیاق احمد، اور یہ نا بچوں کی کہانیاں بڑے لکھتے تھے. ہم جب چھوٹے تھے تو ان کی کہانیاں پڑھتے تو بہت اچھی کہانیاں ہوتی تھیں، اگرچہ کہ وہ پیور فکشن ہوتی تھیں، لیکن ان کے اندر کوئی گندی باتیں، کوئی بری باتیں نہیں ہوتی تھیں، بس ایک ذرا انویسٹیگیٹو قسم کی ڈیٹیکٹیو سٹوریز ہوتی تھیں وہ. تو پہلے تو وہ ساری اس طرح کی ڈیٹیکٹیو سٹوریز لکھتے تھے. جھنگ کے رہنے والے تھے، یہ عجیب، پاکستان میں ایک شہر ہے جھنگ، جہاں پہ ہمارے حضرت پیر ذوالفقار احمد نقشبندی رحمۃ اللہ علیہ بھی رہتے ہیں. تو یہ اپنی وفات سے کچھ سالوں پہلے، شاید 10-12 سال پہلے کچھ، یہ نا بہت دیندار، بہت نیک ہو گئے. پہلے بھی نیک تھے، لیکن پھر انہوں نے شریعت اور سنت کے مطابق اپنی زندگی گزارنی شروع کر دی اور بہت زیادہ نیک ہو گئے. پھر انہوں نے نا یہی جو ڈیٹیکٹیو سٹوریز وہ پہلے لکھتے تھے، اب انہی ڈیٹیکٹیو سٹوریز کو انہوں نے پھر دینی یعنی سٹائل میں لکھنا شروع کر دیا، اور ساتھ ساتھ انہوں نے پھر نبی علیہ الصلوۃ والسلام کی سیرت کے اوپر یہ والی کتاب لکھی، سیرت النبی قدم بہ قدم، اور صحابہ اکرام کی زندگیوں کے اوپر بہت ساری کتابیں لکھیں، اور جو دوسرے نیک لوگ گزرے ہیں ان کی زندگیوں پہ بہت اچھی اچھی کتابیں لکھی انہوں نے. تو ان کی جو لکھی ہوئی کتابیں نا، سیرت النبی قدم بہ قدم، ये माशाल्लाह बहुत बेहतरीन किताब है, आप लोगों को चाहिए कि इसको पढ़ें। जिनको उर्दू पढ़नी आती है वो तो ज़रूर से पढ़ें, जिनको नहीं आती तो वो कुछ कोशिश करके मेहनत करके उर्दू पढ़ना सीखें और इस किताब को पढ़ें। उर्दू पढ़ना हर मुसलमान के लिए आसान है, क्यों कोई बताएगा?
उर्दू अरबी की जैसे,
उर्दू बिल्कुल अरबी की जैसे, और अरबी तो हर मुसलमान ने लाजमी पढ़नी होती है। कौमी ज़बान तो है लेकिन वो इंडिया की कौमी ज़बान तो थोड़ी है, लेकिन मुसलमान की कौमी ज़बान असल में क्या है? अरबी है, ठीक है ना, क्योंकि कुरान अल्लाह ताला का जो कलाम है वो तो अरबी के अंदर है, और अरबी पढ़े बगैर तो बंदा मुसलमान कैसे हो सकता है, क्योंकि वो नमाज ही नहीं पढ़ सकता, और नमाज पढ़े बगैर तो कोई मुसलमान हो नहीं सकता। तो जब अरबी पढ़नी आती है तो उसमें तीन चार लेटर्स और ऐड कर लें, गाफ टा इस तरह के, है ना, तो फिर उर्दू भी पढ़नी आ जाती है। और जो उर्दू बोल सकते हैं, जिनके पेरेंट्स उर्दू बोल सकते हैं या जो उर्दू समझ सकते हैं, तो उनको ये पता होता है कि उर्दू के जो वर्ड्स होते हैं तो उनको आप बोलते कैसे, प्रोनाउंस कैसे करते हैं ना, ठीक है, तो वो बातचीत के जरिए से आपको उर्दू के वर्ड्स को बोलना आता है। बेशक आपको पढ़ना नहीं आता लेकिन आपको बोलना तो आता है ना, ठीक है। जब बोलना आता है और अरबी पढ़नी आती है, अरबी पढ़नी आती है, उर्दू बोलनी आती है, तो अब इन दोनों को जब आप कंबाइन करेंगे ना तो उर्दू पढ़नी बहुत आसान हो जाती है, क्योंकि जब आप पढ़ते हैं तो अरबी के लेटर्स होते हैं उसके अंदर, ठीक है, अरबी वाले लेटर्स होते हैं, दो चार एडिशनल लेटर्स आप याद कर लें कि उनका क्या साउंड होता है, और उसके बाद फिर जब आप उनको पढ़ने की कोशिश करेंगे तो एक चीज़ की कमी होती है। उर्दू जब आप बुक पढ़ते हैं तो उसमें एक चीज़ कम होती है, वो क्या? हाँ, ज़ेर ज़बर पेश नहीं लगे हुए होते हैं उसके अंदर, है ना, उसके अंदर वो पंक्चुएशन मार्क्स नहीं लगे हुए होते, ज़ेर ज़बर पेश नहीं लगे होते, ठीक है, तो वो कैसे फिर आपको पता चल जाएंगे कि मुझे इस लफ्ज़ को कैसे पढ़ना है? बोल करके, क्योंकि आप अपने अबू से बात करते हैं, अम्मी से बात करते हैं, भाई बहन से बात करते हैं, उर्दू में बात करते हैं, ठीक है, तो आपको ना वर्ड्स की पहचान होती है। बस अब आप उनको पढ़ करके, अगरचे कि उसके अंदर ज़ेर ज़बर पेश नहीं लगे हुए होते, लेकिन वो जो आपको पहचान बोलने की वजह से हासिल हुई हुई होती है ना, तो उस पहचान की वजह से आप उर्दू के वर्ड्स को भी आसानी से पढ़ सकते हैं। थोड़ी सी मुश्किल होती है लेकिन बहुत आसानी से फिर वो मुश्किल दूर हो जाती है। तो उर्दू पढ़ना जो है ना ये बहुत ज़्यादा ज़रूरी है, ठीक है, जो भी इस क्लास को ले रहे हैं तो उनको उर्दू समझ में आती है, जब भी तो इस क्लास को ले रहे हैं ना, राइट। अगर आपको उर्दू समझ में ना आती, आपको सिर्फ अंग्रेजी समझ में आती, फ्रेंच समझ में आती, जर्मन समझ में आती, तो आप तो इस क्लास में होते ही नहीं, है ना, क्योंकि ये क्लास में उर्दू में आपको समझा रहा हूँ ना। तो भाई आप सबको उर्दू आती है और मुसलमान होने की वजह से आपको सबको अरबी भी आती है, तो अब ये कहना कि नहीं मैं तो उर्दू नहीं पढ़ सकती, मैं तो उर्दू नहीं पढ़ सकता, ये बिल्कुल बेकार की बात है ना। उर्दू आप पढ़ सकती हैं, आप पढ़ सकते हैं उर्दू, ठीक है ना, तो इसको कम इम्पोर्टेंस ना दें, कम अहमियत ना दें इसको, ये बहुत अहम है, बहुत अहम है कि आप उर्दू पढ़ना सीखें, ठीक है ना। जब तक आप उर्दू नहीं पढ़ सकती ना, या उर्दू नहीं पढ़ सकते ना, आपने हमेशा गुलाम ही रहना है, स्लेव रहना है, ठीक है ना, मेंटली स्लेव रहेंगे आप हमेशा, मेंटली गुलाम रहेंगे आप हमेशा, ठीक है। उर्दू पढ़ के आप इस स्लेवरी से बाहर निकल सकते हैं, मेंटल स्लेवरी से, ठीक है। तो ये मत कहिएगा कि जी मैं, मुझे तो उर्दू पढ़नी है, कोई ये फैशन स्टेटमेंट नहीं है कि जी मैं उर्दू नहीं पढ़ सकती, मैं ज़्यादा अच्छी हूँ, मुझे अंग्रेजी पढ़नी आती है, मैं ज़्यादा अच्छी हूँ दूसरों के मुकाबले में, ठीक है, बिल्कुल भी ऐसी सोच हरगिज़ हरगिज़ नहीं रखनी है, ठीक है। तो ये उर्दू पढ़ें और सीरतुन्नबी कदम ब कदम की जो किताब है ना, इसको ऑनलाइन डाउनलोड कर लें या पाकिस्तान से इंडिया से मंगवा लें, तो उसके बाद फिर उसको पढ़ने की कोशिश करें। तो हम इस बुक में से फिर आपको कुछ वाकयात पढ़ करके सुना रहे हैं, सही है। नबी अलैहिस्सलाम की पैदाइश के वक्त, तो हज़रत आमना हज़रत आमना नबी अलैहिस्सलाम की वालिदा, तो वो फरमाती हैं कि जब मैं माँ बनने वाली थी ना, यानी नबी अलैहिस्सलाम पैदा होने वाले थे मेरे घर में, तो उससे थोड़े दिन पहले ना मेरे पास एक शख्स आया, इंसान की शक्ल में था लेकिन वो लगता था जैसे फरिश्ता है। तो उस वक्त मैं ज़रा सा थोड़ा सा जैसे होता है ना, ऊँग रहा होता है कोई, सोने और जागने के बीच की हालत में होता है, गुनूदगी की हालत उसको कहते हैं। तो वो आदमी मेरे पास आया, क्योंकि अब ज़ाहिर है घर का दरवाज़ा बंद था, कोई आदमी ऐसे तो नहीं दरवाज़ा खोल करके आ सकता, तो इस वजह से उन्होंने ये समझा कि वो फरिश्ता ही होगा कोई। तो उसने मुझसे कहा کہ کیا تمہیں معلوم ہے کہ تم اس امت کے سردار اور نبی کی ماں بننے والی ہو. ٹھیک ہے, اس آدمی نے یعنی جو فرشتہ تھا آ کے یہ کہا. اس کے بعد وہ پھر دوبارہ آیا, جب نبی علیہ السلام جو ہیں وہ پیدا ہونے والے تھے, تو اس نے آ کر یہ کہا کہ جب تمہارے ہاں بیٹا پیدا ہو تو کہنا کہ میں اس بچے کے لیے اللہ کی پناہ چاہتی ہوں, میں اللہ تعالیٰ کی پناہ مانگتی ہوں اس بچے کے لیے ہر حسد کرنے والے کے شر اور برائی سے. پھر تم اس بچے کا نام محمد رکھنا. یعنی اس فرشتے نے آ کر کے امی آمنہ کو پہلے سے بتا دیا کہ آپ اس کا نام جو ہے وہ محمد رکھیے گا, کیونکہ اس نے کہا کہ کیونکہ ان کا نام تورات میں احمد ہے, تورات میں جو کہ موسیٰ علیہ السلام کے اوپر بک نازل ہوئی تھی, اور زمین اور آسمان والے ان کی تعریف کرتے ہیں, جبکہ قرآن میں ان کا نام محمد ہے اور قرآن ان کی کتاب ہے. البدایہ والنہایہ ایک کتاب ہے, اس کے اندر یہ لکھا ہے. ٹھیک ہے کہ ایسا ایسا کچھ ہوا تھا, اس نے آ کر کے نام رکھنے کا بھی بتایا تھا کہ ان کا نام تو محمد رکھنا, اور یہ بھی بتا دیا تھا کہ تورات کے اندر ان کا نام احمد موجود ہے. اور جو کچھ زمین اور آسمان میں ہے نا, جو رہتے ہیں زمین آسمان کے لوگ یعنی فرشتے, وہ ان کی تعریف بیان کرتے ہیں. صحیح ہے. اچھا, ایک اور روایت کے مطابق فرشتے نے ان سے آ کے کہا کہ تم وقت کے سردار کی ماں بننے والی ہو. اس بچے کی نشانی یہ ہوگی کہ اس کے ساتھ ایک نور ظاہر ہوگا, جس سے ملک شام اور بصرہ کے محلات بھر جائیں گے. یعنی جب یہ بچہ پیدا ہوگا تو اس کے اندر سے نا ایک ایسا نور ساتھ ساتھ ظاہر ہوگا, یعنی پیدا یعنی پھیل جائے گا پورا, کہ جس سے کہ تمہیں دور دور کی چیزیں نظر آنی شروع ہو جائیں گی. پہلے پچھلی کلاس میں بتایا تھا ایک ہولوگرام ہوتا ہے کہ اگرچہ کہ وہ چیز سامنے موجود نہیں ہوتی ہے, لیکن آپ کو اس ان لائٹس کی وجہ سے وہ امیجز نظر آنے شروع ہو جاتے ہیں. 3-dimensional, 4-dimensional امیجز ہوتے ہیں وہ. تو اسی طریقے سے گویا اس وقت بھی ایسا ہوگا کہ آپ کو ساری چیزیں نظر آنی شروع ہو جائیں گی. جب وہ پھر اس نے یہ کہا کہ جب وہ بچہ پیدا ہو جائے تو اس کا نام محمد رکھنا صلی اللہ علیہ وآلہ وسلم, کیونکہ تورات میں ان کا نام احمد ہے کہ آسمان اور زمین والے ان کی تعریف کرتے ہیں, اور انجیل میں ان کا نام احمد ہے کہ آسمان اور زمین والے ان کی تعریف کرتے ہیں, اور قرآن میں ان کا نام محمد ہے. ٹھیک ہے, اس طرح سے انہوں نے ڈسکرائب کیا. یہ بھی البدایہ والنہایہ کے اندر ہی لکھا ہوا ہے. ٹھیک ہے, پھر پچھلی کلاس میں ہم نے آپ کو ایک اور بات بتائی تھی کہ جب نبی علیہ السلام کے والد حضرت عبداللہ اپنے دادا حضرت عبد المطلب کے ساتھ یثرب جا رہے تھے شادی کرنے کے لیے, تو وہ گزرے تھے نا کعبۃ اللہ کے سامنے سے, تو وہاں کیا ہوا تھا کسی کو یاد ہے؟ ایک چھوٹا سا واقعہ پیش آیا تھا وہاں پہ جب وہ کعبۃ اللہ کے پاس تھے. جی بالکل بالکل, ماشاء اللہ آپ کو صحیح یاد ہے. ورقہ بن نوفل یہاں پہ لکھا ہے, جنہوں نے ایک جواب لکھا ہے ورقہ بن نوفل, جو کہ حضرت خدیجۃ الکبریٰ رضی اللہ تعالیٰ عنہ کے کزن بھی تھے, تو ان کی بہن یہاں پہ بیٹھی ہوئی تھیں. انہوں نے جب حضرت عبداللہ کو دیکھا نا تو ان کو ان کے چہرے کے اوپر ایک نور نظر آیا. تو یہ چونکہ ورقہ بن نوفل کی بہن تھی, اور ورقہ بن نوفل جو تھے یہ بہت بڑے عالم تھے رحمۃ اللہ, ٹھیک ہے, تو ان کو بھی یہ ساری باتیں پتہ تھیں کہ ایک نبی آنے والے ہیں اور ایسا ایسا کچھ ہوگا. تو انہوں نے پھر ان کو شادی کے پروپوزل دیا کہ آپ مجھ سے شادی کر لیں, کیونکہ ان کو کہ میں ان کی بیوی بنوں گی تو میں جو ہوں نبی کی ماں بن جاؤں گی اس طریقے سے. لیکن انہوں نے منع کر دیا کہ نہیں, میں تو وہیں پہ شادی کروں گا جہاں میرے ابو کہیں گے شادی کرنے کے لیے, اور وہ تو مجھے لے کے جا رہے ہیں یثرب. تو یہ چلے گئے یثرب, تو یثرب جا کر کے پھر ان کی شادی آمنہ سے ہو گئی. تو اس کتاب میں بھی یہی لکھا ہوا ہے کہ جب ان کی شادی آمنہ سے ہوگی نا, تو پھر آمنہ کی بھی چہرے کے اوپر ایسا نور آ گیا. ٹھیک ہے, کیونکہ وہ پھر نبی علیہ صلی اللہ علیہ وسلم کی ماں بننے والی تھی. اچھا, اور لکھا ہوا ہے کہ امام زہری رحمۃ اللہ علیہ وہ فرماتے ہیں کہ ایک دفعہ نا صحابہ نے نبی علیہ صلی اللہ علیہ وسلم سے عرض کیا کہ اے اللہ کے رسول صلی اللہ علیہ وسلم, آپ ہمیں اپنے بارے میں کچھ بتائیے. ٹھیک ہے, تو آپ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ میں اپنے باپ ابراہیم علیہ السلام کی دعا ہوں. याद है वो दुआ जो कुरान मजीद में भी है कि इब्राहिम अलैहिस्सलाम ने जब काबतुल्ला बना लिया था तो फिर उन्होंने लंबी एक दुआ मांगी थी कि अल्लाह इस शहर को जो है वो अमन वाला शहर बना दीजिए और यहाँ पर समरात अता फरमा दीजिए, यानी फल खाने पीने की चीज़ें अता फरमा दिए। और साथ साथ फिर इब्राहिम अलैहिस्सलाम ने ये भी दुआ मांगी थी कि अल्लाह किसी को यहाँ पर भेज दीजिए अपना रसूल बना करके, है ना, जो कि इन लोगों को आपकी आयात पढ़ करके सुनाए और इनको किताब की तालीम दे और हिकमत सिखाए और इनका तस्किया करे। तो इब्राहिम अलैहिस्सलाम ने दुआ मांगी थी ना, तो आप सल्लल्लाहु अलैहि वसल्लम जो है वो उस दुआ की कबूलियत बन करके इस दुनिया में आए थे। तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा को जवाब दिया कि मैं अपने बाप इब्राहिम अलैहिस्सलाम की दुआ हूँ, अपने भाई ईसा अलैहिस्सलाम की बशारत हूँ और खुशखबरी हूँ, क्योंकि ईसा अलैहिस्सलाम ने भी अपने लोगों को बताया था कि मेरे बाद मिन बाद इस्मुहु अहमद, है ना, मेरे बाद एक अहमद नाम के नबी आने वाले हैं। कुरान के अंदर आपके अल्फाज भी मशहूर हैं। तो फरमाया कि मैं अपने भाई ईसा अलैहिस्सलाम की बशारत हूँ यानी खुशखबरी। जब मैं अपनी वालदा के पास आया तो उन्होंने देखा कि गोया उनसे एक नूर जाहिर हुआ जिससे मुल्क शाम में बुसरा के महलात रोशन हो गए। बुसरा जो मुल्क शाम के अंदर एक सिटी है, आज भी मौजूद है, तो उसके अंदर ना बड़े पैलेसेस वगैरह होते थे, जैसे शायद वो पेट्रा के पैलेसेस इस तरह के आज भी उनकी कुछ बाकियात मौजूद हैं। तो वो उस नूर के अंदर नजर आने शुरू हो गए। अच्छा, और लिखा हुआ है कि चूंकि हजरत ईसा अलैहिस्सलाम ये बशारत सुना चुके थे, राइट, ईसा अलैहिस्सलाम नबी अलैहिस्सलाम के पैदाइश से 500 साल पहले इस दुनिया में आए थे, ठीक है, तो वो बता चुके थे 500 साल पहले ये बशारत बहुत तफसील के साथ, इसलिए हर दौर के लोग फिर आप का इंतज़ार बड़ी बेचैनी के साथ कर रहे थे। राइट, सबको हम बता चुके हैं ना कि सबको पता था, जो उलमा थे, स्कॉलर्स थे, काहिन थे, और इवन नजूमी टाइप के जो लोग थे, फोरटेलर्स और सूथसेयर्स, इस तरह के सारे लोग जिनको कुछ ना कुछ ना किताबों वगैरह का इल्म था, या वो शयातीन से भी बातें किया करते थे, या कुछ उनको यानी इस तरह की बातों की समझ थी, तो वो सब जानते थे कि आखिरी नबी आने वाले हैं। ठीक है, ये तो स्कॉलरली टाइप के लोग थे ना, उस जमाने के जो स्कॉलर्स होते थे, लेकिन जो बाकी नॉन स्कॉलरली लोग थे उनकी भी तवज्जो कैसे हो गई थी इस तरफ, जो नॉन स्कॉलरली लोग थे, पॉलिटिकल लोग, वो कैसे इस तरफ बहुत ज्यादा मुतवज्जो हो गए थे, अस्हाबुल फील वाला जब वाकया हुआ, एकदम आउट ऑफ द ऑर्डिनरी के ऊपर से चिड़ियां आई, उन्होंने इतने बड़े लश्कर को जो है वो खत्म कर दिया। तो इस वाकये के बाद इवन जो पॉलिटिकल लोग थे, नॉन स्कॉलरली दुनियादार किस्म के लोग, वो भी इस तरफ मुतवज्जो हो गए थे कि हाँ कुछ होने वाला है यहाँ पर। अच्छा, तो लिखा हुआ है कि जो पुरानी किताबें थी ना, साबिका कुतुब, ये तौरात, इंजील वगैरह, तो उसमें आप सल्लल्लाहु अलैहि वसल्लम की एक अलामत ये भी बताई गई है कि आप सल्लल्लाहु अलैहि वसल्लम के वालिद का इंतकाल आपकी विलादत से पहले हो जाएगा, ये भी लिखा हुआ है। अच्छा, फिर हुआ क्या, क्या अब्दुल्ला जो है वो शादी करने के बाद मक्का मुकरमा से सफ़र पे गए, शाम के रास्ते में मदीना मुनव्वरा में रुके, जो यसरब था उस ज़माने में, और वहाँ पर उनका इंतकाल हो गया। ठीक है, अच्छा, अब इसके बाद जो है वो आप सल्लम की पैदाइश से करीब करीब और वाकयात, अब्रहा वाला वाक़ हमने पढ़ लिया। अच्छा, इसके बाद जो है ना अब्रहा का जो वाकया हुआ कि असाबुल फील को शिकस्त हो गई, तो इसके चंद महीनों के बाद नबी सल्लल्लाहु अलैहि वसल्लम की मक्का मुकरमा में पैदाइश हुई। तो जिस घर में आप सल्लल्लाहु अलैहि वसल्लम पैदा हुए, वो घर, वो जगह आज भी मौजूद है, वहाँ पर उन्होंने एक लाइब्रेरी बना दी है, टू स्टोरी बिल्डिंग है, मकतबा मक्का मुकरमा उसके ऊपर लिखा हुआ है। तो ये कहाँ पर है, जहाँ आप सई करते हैं तो सई का जो दूसरा एंड है ना, मरवा पहाड़ी, तो उस मरवा पहाड़ी से राइट की तरफ चले जाएँ तो ये वो मकाम आता है ना, बड़ा सा एक लॉट सा बना हुआ है, उसके अंदर है ये। तो उस घर में आप सल्लल्लाहु अलैहि वसल्लम जो है वो पैदा हुए थे। अच्छा, एक यहूदी आलिम थे जिनका नाम था हजरत काब अहबार रहमतुल्लाह रजी अल्लाह ताला, ठीक है। तो वो फिर बाद में मुसलमान हो गए थे, लेकिन ये चूंकि तौरात के आलिम थे ना, तो वो बताते हैं कि मैंने तौरात में पढ़ा हुआ था कि नबी अलैहिस्सलाम सलाम की पैदाइश मक्का मुकरमा में होगी, ठीक है। दुनिया में आते ही नबी अलैहिस्सलाम सलाम रोए, जैसे कि सारे बच्चे रोते हैं, आप सल्लल्लाहु अलैहि वसल्लम भी रोए। तो एक सहाबी थे हजरत अब्दुलरहमान बिन औफ रज़ियल्लाहु ताला, उनकी अम्मी जो थी ना वो वहाँ पर मौजूद थी जब नबी अलैहिस्सलाम सलाम पैदा हुए थे। तो उन्होंने ये बात बताया कि जब आप सल्लल्लाहु अलैहि वसल्लम पैदा हुए तो ये मेरे हाथों में आई, जैसे उन्होंने इनको गोद में उठा लिया आप सल्लल्लाहु अलैहि वसल्लम को। इनका नाम था शिफा। तो वो फरमाती हैं कि जब आप सल्लल्लाहु अलैहि वसल्लम मेरे हाथों में आए तो आप रोए। फिर उस वक्त जब आप सल्लल्लाहु अलैहि वसल्लम पैदा हुए थे तो आपके दादा हजरत अब्दुल मुतलिब जो है ना वो काबतुल्लाह का तवाफ कर रहे थे। तो होता है ना कि जी अच्छा बच्चा पैदा हुआ है घर के अंदर, तो किसी मैसेंजर को उन्होंने भेजा उनकी वालदा ने कि इनके दादा को बुला करके लाओ। अब वो तो थे नहीं दुनिया में, तो दादा को बुला के लाओ। तो वो आदमी आया और तवाफ़ के दौरान ही आकर के खबर दी कि आपके यहाँ पोता पैदा हुआ है। तो अब्दुल मुतलिब तवाफ़ छोड़ करके घर आ गए, ठीक है। ऐसा कर भी सकते हैं, इवन अभी भी जो है वो अगर आप 3 से कम चक्कर क्यों तो आप छोड़ सकते हैं, बहरहाल, या 3 से ज़्यादा कर चुके हो तो आप छोड़ सकते हैं, फिर बाद में आके आप कंप्लीट कर सकते हैं। बहरहाल, तो आपके दादा अब्दुल मुतलिब को जब आपकी इतला दी गई ना, तो आप खाने काबा का तवाफ़ कर रहे थे। इतला मिलने पर आप घर आए, बच्चे को गोद में लिया। उस वक्त आपकी वालिदा ने उनसे कहा कि ये अजीब बच्चा है, ये जब पैदा हुआ तो पैदा होने के फौरन बाद जो है ना ये सजदे की हालत में चले गए, जैसे कि हम सजदे की हालत में सर नीचे होता है और इस तरह से हाथ रखे हुए होते हैं, तो ये उस तरह से सजदे की हालत में चले गए और फिर सजदे से बाकायदा पलटे और उन्होंने फिर अपनी शहादत की उंगली जो है वो अल्लाह ये आसमान की तरफ कर दी, जैसे कि हम अशहदु अल्ला इलाहा इल्लल्लाह पढ़ते हैं उंगली ऊपर उठा करके। तो अब्दुल मुतलिब ने आपको देखा, फिर आपको गोद में उठाया और आपको सल्लल्लाहु अलैहि वसल्लम को लेकर के फिर काबतुल्ला आ गए और आप गोद में लेकर के फिर बाकी तवाफ मुकम्मल किया, फिर वापस ला करके उनकी वालदा आमना को दे दिया। उस जमाने में अरब का एक कस्टम था, दस्तूर था कि बच्चा जो नया नया पैदा होता था ना, तो कोई बड़ा सा कोई इनके पास पॉट होता था, बर्तन टाइप का, उसको बच्चे के ऊपर रख देते। कुछ था, सांस रुक जाए तो बच्चा मर जाएगा, लेकिन वो छोटा होगा कि इसके अंदर या तो वो होल्स होते होंगे कि बच्चे की सांस कम से कम ना रुके। खैर, तो बच्चे के ऊपर इस तरह का एक बर्तन रख देते थे। तो नबी अलैहिस्सलाम सलाम के ऊपर भी इसी तरह से एक बर्तन रख दिया। तो इसमें लिखा हुआ है कि जैसे ही बर्तन रखा ना तो वो बर्तन टूट गया और आप सरसरम जो बर्तन से बाहर निकल आए। गोया कि ये जो एक कस्टम्स थे ना इनके, जिनका कोई ताल्लुक नहीं था इस्लाम के साथ, और अल्लाह ताला की मर्जी तो ऐसी कस्टम्स के अंदर नहीं होती है किस तरह के रसूम और रिवाज वगैरह। तो नबी अलैहिस्सलाम के पैदा होते ही ना ये कस्टम्स जो हैं वो टूटने शुरू हो गए उस बर्तन की तरीके से, जैसे बर्तन टूट गया उसी तरीके से सारे जो फॉल्स कस्टम्स थे अल्लाह ताला ने इनको तोड़ना शुरू कर दिया। अच्छा, एक और बात बड़ी मज़े की, बड़ी इंटरेस्टिंग लिखी है कि इस मौके के ऊपर शैतान चीखा, शैतान ने यानी जोर की एक आवाज़ निकाली, चीख की आवाज़। तो तफसीर इब्ने मुखल्लद में लिखा है कि शैतान सिर्फ 4 मरतबा चीखा है, सही है। पहली मरतबा जब अल्लाह ताला ने उसे कहा कि तुम तो मेरी लानत के मुस्तहिक हो चुके हो, उसने आदम अलैहिस्सलाम को सजदा करने से इनकार किया था, तो जिस वक्त वो मलऊन ठहरा अल्लाह ताला के ना, उस वक्त वो चीखा था। फिर दूसरी मरतबा वो चीखा जब उसको अल्लाह ताला ने ज़मीन के ऊपर उतार दिया, आसमानों से निकाल दिया, ठीक है, तो उस वक्त वो चीखा। तीसरी मरतबा वो उस वक्त चीखा जब नबी अलैहिस्सलाम सलाम दुनिया में तशरीफ़ लाए। और चौथी मरतबा वो कब चीखा जी, बात चौथी मरतबा चीखने की बात जो है ना वो अल्टीमेट नहीं, ये आप गेस भी नहीं कर सकेंगे, लेकिन है ये बहुत ज़्यादा डीप बात।
जब वो
सजदे की हालत में, जब वो सजदे की हालत में, नहीं, चौथी मरतबा पता है कब चीखा, जब
अबू जहल के मरे।
चौथी मरतबा उस वक्त चीखा जब नबी अलैहिस्सलाम के ऊपर सूरह फातिहा नाज़िल हुई, अल्लाहु अकबर कर लिया, सूरह फातिहा जिसको कि हम हर रोज कितनी मरतबा पढ़ते हैं, हर नमाज की हर रिकत के अंदर हम सूरह फातिहा पढ़े होते हैं, क्यों जरा कोई बताएगा इसका जवाब? सूरह फातिहा नाजुल होने के वक्त शैतान کیوں چیخا بھائی؟ سمجھ میں آتا ہے نبی علیہ الصلوۃ والسلام دنیا میں آ گئے, شیطان چیخا, جب اس کو جنت سے نکال دیا اس کو شیطان چیخا. سب سے زیادہ ریسائٹڈ ہے. اچھا اور کوئی؟ سورہ فاتحہ کا شیطان سے اتنا کہ شیطان کو بہت زور, انسان کب چیختا ہے یا کوئی کب چیختا ہے؟ جب اس کو بہت زیادہ تکلیف ہوتی ہے, بہت زیادہ اس کو مار پڑتی ہے, کسی نے بہت اس کو مارا ہو زور سے نا, تب وہ چیختا ہے نا. ٹھیک ہے, ورنہ تو یوزلی رو لیتا ہے زیادہ سے زیادہ. چیخ کب مارتا ہے؟ کہ جب اس کی جو پلانز ہوتے ہیں نا, اس نے بہت محنت کر کے, بہت سوچ کر کے اس نے کوئی بڑے سے کوئی پلان بنائے ہوتے ہیں کہ اب میں یہ کروں گا, اب میں یہ کروں گا, ایسے کروں گا, اور پھر ایک دم سے پتا چلا کہ اس کے سارے پلان جو ہے نا وہ ختم ہو گئے, ٹوٹ گئے, ضائع ہو گئے. تو اس وقت وہ نا چیخے گا آؤٹ آف اٹر فرسٹریشن, ہے نا, کمپلیٹلی فرسٹریٹڈ حالت کے اندر کوئی ایسی چیخ مارے گا. صحیح ہے. اچھا اللہ taught this دعا ایز, یہ ان کو آپ کو کلاس سے باہر نکال دیں گے, ٹھیک ہے, دوبارہ نہیں کرنا ہے, ورنہ آپ کی ابو امی سے بھی شکایت ہو جائے گی. پچھلی کلاس میں بھی آپ کو منع کیا تھا. ٹھیک ہے, مجھے پتا ہے آپ کون ہیں, سب کو ہی پتا ہے یہاں پہ آپ کون. اچھا اللہ taught this دعا himself, is it because سورہ فاتحہ is a دعا for guidance. Exactly. Surah Fatiha is the summary of the whole Quran. MashaAllah. بہت زبردست جواب دیا انہوں نے. پورے قرآن کی سمری ہے سورہ فاتحہ. ٹھیک ہے, صراط, کیا ہے یہ, صراط الذین انعمت علیہم کی وجہ سے, جی, اہدنا الصراط المستقیم. دعا سورہ فاتحہ کیا ہے؟ دعا ہے, اور یہ ایسی دعا ہے کہ جو کہ اللہ تعالیٰ نے خود سکھائی ہے ہمیں, ہے نا. مطلب آپ کے پاس بہت زبردست چیزیں ہوں, ٹھیک ہے نا, اور آپ کسی کو چاہتے ہو کہ اس کو یہ ساری کی ساری چیزیں مل جائیں. اب آپ اس کو خود سکھائیں کہ دیکھو تم میرے پاس آؤ اور مجھ سے ایسے جب تم ریکویسٹ کرو گے نا, تو میں اپنی بہترین جو میرے پاس چیزیں ہیں وہ میں تمہیں دے دوں گا. اب آپ خود اس کو سکھا رہے ہیں نا کہ تم مجھ سے ایسے آ کر کے مانگو. ٹھیک ہے, تو اس کا کیا مطلب ہے کہ آپ اپنی نعمتیں دینا چاہتے ہیں اس کو. آپ کے پاس جو ویلتھ ہے, آپ کے پاس جو مزے مزے کی چیزیں, آپ دینا چاہتے ہیں نا اس کو, جبھی تو آپ سکھا رہے ہیں, رائٹ. تو جو سیکھ لے گا, جو آپ سے مانگے گا, آپ اس کو دے دیں گے. ٹھیک ہے نا, تو یہ تو شیطان کا جو پلان ہے کہ میں ان سب کے سب کو جہنم میں لے کر کے جاؤں گا, ہے نا, یہ ہے نا شیطان کا پلان. تو اس پلان کو تو کمپلیٹلی ڈسٹروائے کر دینے والی چیز ہے نا سورہ فاتحہ. اٹ از دی بیسٹ دعا, بیسٹ دعا. اور اللہ تعالیٰ کتنے رحیم ہیں, کتنے کریم ہیں کہ اللہ تعالیٰ نے جو ہمیں نماز عطا فرمائی گفٹ کے طور پر, رائٹ, جو اللہ تعالیٰ کا انعام ہے ہمارے لیے, تو اس نماز کے اندر اللہ تعالیٰ نے سورہ فاتحہ کو لازم کر دیا. یا تو تم سب کے سب پڑھو گے, یا یہ کہ امام صاحب پڑھیں گے اور تم سنو گے, ٹھیک ہے نا, اور آخر میں آمین تو سب نے ہی کہنا ہے جب سورہ فاتحہ پڑھ لی. تو پڑھو نہ پڑھو, آمین تو بہرحال تم نے کہنا ہی ہے, وچ مینس کہ آپ نے دعا پڑھ بھی لی. آمین کا مطلب یہ ہوتا ہے کہ کسی اور نے بے شک پڑھی ہو, جب آپ آمین کہتے ہیں تو آپ نے بھی گویا کہ وہ دعا پڑھی ہے. ٹھیک ہے, تو یہ سورہ فاتحہ جو ہے وہ شیطان کے پلانز کو ڈسٹروائے کر دینے والی دعا ہے. اب ہمیں چاہیے کہ ہم اس کو پڑھیں بھی اور سمجھ کر کے پڑھیں, کیونکہ دعا جو ہے نا اصل میں وہی ہوتی ہے جو سمجھ کے مانگی جائے کہ آپ مانگ کیا رہے ہیں.
جی,
شیطان جن چار ٹائمز پہ چیخا تھا نا, پہلا ٹائم وہ تھا جب کہ اس کو اللہ تعالیٰ نے کہا تھا کہ تم پر میری لعنت ہے, یو آر, یعنی جب اللہ تعالیٰ نے اس کو ملعون کہا تھا. دوسری مرتبہ وہ اس وقت چیخا تھا جب اس کو زمین پر اتار دیا گیا تھا, اور تیسری مرتبہ اس وقت چیخا تھا جب نبی علیہ الصلوۃ والسلام کی پیدائش ہوئی تھی, اور چوتھی مرتبہ جب سورہ فاتحہ نازل ہوئی. ٹھیک ہے, اچھا ایک اور واقعہ جو آپ صلی اللہ علیہ وسلم کی پیدائش کے وقت ہوا. ایک صحابی ہیں, آپ نے نام شاید سنا ہو, حضرت حسان بن ثابت رضی اللہ تعالی عنہ. ٹھیک ہے, یہ نبی علیہ الصلوۃ والسلام سے 8 سال بڑے تھے. ٹھیک ہے, تو جس وقت آپ صلی اللہ علیہ وسلم پیدا ہوئے تو اس وقت یہ 8 سال کے ہوں گے, ہے نا. تو یہ رہتے تھے مدینہ منورہ میں, یہ مکہ مکرمہ میں رہنے والے نہیں تھے, مدینہ منورہ میں رہتے تھے, تو اس وقت 8 سال کے تھے. تو کہتے ہیں کہ ایک صبح نا میں نے یثرب میں ایک یہودی کو دیکھا. ٹھیک ہے, وہاں پہ آپ کو پتا ہے یہودی ٹرائب جا کر کے وہاں پہ سیٹل ہو گئے تھے نا مدینہ منورہ میں. تو میں نے ایک یہودی کو دیکھا کہ وہ ایک اونچے سے نا ٹیلے کے اوپر, جو کلف کہتے ہیں چھوٹا سا ہل یا کلف, اس کے اوپر کھڑے ہو کر کے نا چلا رہا تھا. ٹھیک ہے, لوگ اس یہودی کے گرد جمع ہو گئے, بھائی کیوں چلا رہے ہو تم, کیا ہو گیا تمہیں, صبح صبح چلانا شروع ہو گیا تو کیوں چیخ رہے ہو؟ تو اس یہودی نے جواب دیا کہ احمد کا ستارہ طلوع ہو گیا ہے, وہ آج رات پیدا ہو گئے ہیں, یعنی جو ابھی رات گزری ہے پیدا ہو گئے احمد. ٹھیک ہے, ستارہ طلوع ہو گیا کا مطلب کیا تھا کہ ایک سٹار تھا جس کے بارے میں نا موسیٰ علیہ السلام نے لوگوں کو بتایا تھا کہ یہ جو سٹار جب اپنی جگہ سے ایسے موو کرے گا نا تو یہ نشانی ہوگی کہ آخری نبی اس دنیا میں تشریف لے آئے. ٹھیک ہے, یہ موسیٰ علیہ السلام بتا کے گئے تھے, تو اس کو یہ ساری باتیں پتا تھیں کیونکہ اس نے پڑھی ہوئی تھیں تورات کے اندر. اچھا, حضرت حسان بن ثابت رضی اللہ تعالیٰ عنہ جب 60 ایئرس کے ہوئے تو اس وقت یہ مسلمان ہوئے, اور پھر 120 ایئرس 120 سال کی عمر میں انہوں نے وفات پائی, گویا کہ 60 سال جو ہے وہ مسلمان ہونے کی حالت میں رہے. اور یہ بہت اچھے اچھے شعر کہا کرتے تھے, کوئی پوئٹری لکھا کرتے تھے, یہ کہا کرتے تھے, نبی علیہ الصلوۃ والسلام ان کو بہت پسند کیا کرتے تھے, اس وجہ سے شاعر رسول صلی اللہ علیہ وسلم بھی کہلاتے ہیں. ٹھیک ہے, تو یہ واقعہ ایک ہوا یثرب کے اندر. پھر وہی حضرت کعب احبار رضی اللہ تعالیٰ عنہ جو پہلے یہودی تھے پھر مسلمان ہو گئے تھے, تو انہوں نے مزید ایک بات کہی کہ میں نے تورات میں پڑھا ہے کہ اللہ تعالیٰ نے حضرت, ہاں یہ وہی والی بات ہے جو ابھی آپ کو بتائیے, کہ میں نے تورات میں پڑھا ہے کہ اللہ تعالیٰ نے حضرت موسیٰ علیہ السلام کو حضرت صلی اللہ علیہ وسلم کی ولادت کے وقت کی خبر دے دی تھی, اور حضرت موسیٰ علیہ السلام نے اپنی قوم بنی اسرائیل کو اس کی اطلاع دے دی تھی. اس سلسلے میں انہوں نے فرمایا تھا کہ تم لوگ کے نزدیک جو ایک مشہور چمکدار ستارہ, جیسے نارتھ سٹار ہوتا ہے نا, بہت زیادہ چمکدار آپ کو آسمان پہ نظر آتا ہے, تو موسیٰ علیہ السلام نے ان کو کہا کہ تمہارے نزدیک جو مشہور چمکدار ستارہ ہے جب وہ حرکت میں آئے گا, یعنی اپنی جگہ سے ذرا ہلنا شروع ہو جائے گا نا, تو وہی وقت رسول اللہ صلی اللہ علیہ وسلم کی پیدائش کا وقت ہوگا. ٹھیک, آپ کو پتا ہے کہ اب تو ایون جو سائنٹسٹ ہیں اسٹرانومرز ہیں وہ بتا رہے ہیں نا کہ یہ سارے جو یونیورس ہے وہ موو کر رہی ہے, یہ اسٹل نہیں ہے. پہلے بچپن میں ہم نے کہیں پڑھا تھا کہ جی جو پلانٹس ہوتے ہیں نا وہ موو کرتے ہیں, اسٹارز موو نہیں کرتے. موو تو سب چیز کرتی ہے, ہر چیز موو کرتی ہے, لیکن پلانٹس جو کہ ہم سے زیادہ قریب ہیں تو ان کی موومنٹ ذرا زیادہ نظر آتی ہے, اسٹارس تو بہت زیادہ دور ہیں, ان کی موومنٹ جو ہے وہ بہت سلو ہے, ہمیں نظر نہیں آتی بالکل بھی. ٹھیک ہے, تو یہ نشانی بتائی تھی کہ ایک اسٹار موو کرے گا تو اس وقت ان کی پیدائش ہوگی. عیسیٰ علیہ السلام نہیں, موسیٰ علیہ السلام از دا ون ہو سیڈ اباؤٹ دا اسٹار. ٹھیک ہے, ڈو وی نو دا اسٹار؟ نہیں, ہمیں تو نہیں پتا. ٹھیک ہے, تو وہ ہوگا تورا کے اندر لکھا ہوا کسی تورات کے عالم سے یا کسی بڑے عالم کو, ہو سکتا ہے پتا ہو, ان سے آپ پوچھ سکتے ہیں. اچھا, تو یہ جو خبر موسیٰ علیہ السلام نے دی تھی, تو پھر یہ بنی اسرائیل کے لوگ نا پھر اپنی ساری نیکسٹ جنریشنز کو یہ خبر دیتے رہتے تھے تاکہ سب کو یہ بات پتا رہے. اچھا, پھر اس کے بعد ایک اور واقعہ, حضرت عائشہ صدیقہ رضی اللہ تعالی عنہا نے فرمایا کہ ایک یہودی عالم مکہ مکرمہ میں رہتا تھا. ٹھیک ہے, یعنی ویسے تو ان کے پورے پورے ٹرائبز فیملیز جو ہیں مدینہ منورہ میں رہتی تھیں, لیکن ایک انڈیویجول جو ہے یہ مکہ مکرمہ میں بھی آ کر کے رہنا شروع ہو گیا تھا. تو جب وہ رات آئی جس میں حضرت صلی اللہ علیہ وسلم پیدا ہوئے تو وہ قریش کی ایک مجلس میں بیٹھا ہوا تھا. ٹھیک ہے نا, یعنی ان لوگوں کے جو لوگ بیٹھتے تھے باتیں کرتے تھے, ان کے لیڈرز, ان کے اسکالرز یا ان کے بڑے, تو یہ بھی ان کی مجلس میں بیٹھا ہوا تھا. تو اس نے ان لوگوں سے پوچھا کہ کیا تم لوگوں کے یہاں آج کوئی بچہ پیدا ہوا ہے؟ تو وہ تو سارے مرد تھے, ان کو کیا پتا بھی گھروں کے اندر بچہ پیدا ہو رہا ہے کیا ہو رہا ہے. تو انہوں نے کہا نہیں, ہمیں تو معلوم نہیں ہے. تو اس پر اس یہودی نے کہا کہ میں جو کچھ کہتا ہوں نا تم اس کو غور سے سن لو, آج اس امت کا آخری نبی پیدا ہو گیا ہے, اور قریش کے لوگوں وہ تم میں سے ہے. ٹھیک ہے نا, یہ بھی اس کو پتا تھا کہ یہ تم میں سے ہے. اور کہتا ہے کہ اس کے کندھوں کے پاس, یعنی یہ جو شولڈرز ہوتے ہیں ان کے پیچھے کی طرف بیک سائڈ پہ کندھوں کے پاس ایک نشانی ہے, مہر نبوت جس کو ہم کہتے ہیں, ٹھیک ہے, ایک گویا کہ چھوٹا سا جیسے کبوتر کا انڈا ہوتا ہے, رائٹ, یعنی چک جو مرغی کا انڈا ہوتا ہے اتنا بڑا سا ہوتا ہے نا, کبوتر کا انڈا اگر آپ دیکھیں تو وہ چھوٹا سا ہوتا ہے, ٹھیک ہے, تو اس طرح کی انڈے کی شکل کی ایک ایک گویا کہ ایک ابھرا ہوا تھا آپ صلی اللہ علیہ وسلم کے کندھوں کے پیچھے, اور اس کے چاروں طرف بہت بال تھے, گھنے بال تھے, ٹھیک ہے, یہ مہر نبوت تھی. تو یہودی ان لوگوں کو بتاتا ہے کہ اس کے کندھے کے پاس ایک علامت ہے, اس میں بہت زیادہ بال ہیں اور یہ نبوت کا نشان ہے, یہ نبوت کی دلیل ہے. اس بچے کی ایک علامت یہ ہے کہ وہ دو رات تک دودھ نہیں پیے گا. ان باتوں کا ذکر اس کی نبوت کی علامات کے طور پر پرانی کتب میں موجود ہے, یعنی اتنا بھی ان کی بکس میں لکھا ہوا تھا کہ آپ صلی اللہ علیہ وسلم جب پیدا ہوں گے تو دو, یا آگے ایک اور بھی جگہ لکھا ہوا ہے, تین راتوں تک آپ صلی اللہ علیہ وسلم, تین دن کے درمیان دو راتیں, ٹھیک ہے, تو آپ صلی اللہ علیہ وسلم جو ہے نا وہ دودھ نہیں پیئیں گے. اچھا, علامہ ابن حجر رحمۃ اللہ علیہ ایک بہت بڑے اسکالر گزرے ہیں, انہوں نے لکھا کہ یہ بات درست ہے کہ آپ صلی اللہ علیہ وسلم نے دو دن تک دودھ نہیں پیا تھا. یہودی عالم نے جب یہ باتیں بتائیں تو لوگ پھر وہاں سے اٹھ کے چلے گئے, جب محفل برخاست ہو گئی پھر لوگ اپنے گھر چلے گئے, لیکن انہیں نا یہ یہودی کی یہ باتیں سن کر کے بڑا تعجب ہوا تھا, تو سب کو یاد تھیں کہ اس نے کیا باتیں کہی ہیں. جب لوگ اپنے گھروں میں پہنچے نا تو انہوں نے پھر اپنے گھر کی عورتوں کو یہ ساری باتیں بتائیں کہ ایک یہودی عالم ہے, اس نے ایسی ایسی باتیں کری ہیں. تو عورتوں نے اپنے مردوں کو بتایا کہ آج رات تو عبداللہ بن عبد المطلب کے یہاں بیٹا پیدا ہوا ہے, ٹھیک ہے. اب یہ بات ان لوگوں نے آ کر کے اس یہودی عالم کو بتائی کہ ہاں ایک بچہ ہمارے یہاں پیدا ہوا ہے, تو اس نے کہا کہ تم مجھے اس کے پاس لے کر کے چلو, ٹھیک ہے. تو یہ لوگ پھر یہودی عالم کو لے کر کے ان کے گھر پہ آئے حضرت آمنہ کے پاس, تو اس یہودی عالم نے ریکویسٹ کری کہ میں اس بچے کو دیکھنا چاہتا ہوں. تو آمنہ نے, بیوی آمنہ نے بچے کو نکال کر کے جو ہے وہ اس کے ہاتھ میں دے دیا, تو اس نے نا آپ کے کندھے کے اوپر سے کپڑا ہٹایا, ٹھیک ہے, پیچھے سے کپڑا ہٹایا, اس کی نظر جو ہی مہر نبوت پر پڑی وہ فوراً بے ہوش ہو گیا, ہی فینٹڈ, گر گیا زمین کے اوپر, ٹھیک ہے. تھوڑی دیر کے بعد جب اس کو ہوش آیا نا تو لوگوں نے اس سے پوچھا کہ بھائی تمہیں کیا ہو گیا, تم بے ہوش کیوں ہو گئے؟ تو اس نے کہا کیونکہ میں اس غم سے بے ہوش ہو گیا تھا کہ میری قوم میں سے نبوت آج ختم ہو گئی. پتا تو اس کو پہلے بھی تھا, لیکن ایک ہوتا ہے کتاب میں پڑھی ہوئی بات, اب تو اس نے اپنی آنکھوں سے دیکھ لیا نا کہ واقعی قریش میں اللہ کے آخری نبی پیدا ہو گئے ہیں. تو اس کو غم کس بات کا ہوا کہ اب تک جتنے نبی آ رہے تھے, 10,000 نبی, وہ بنی اسرائیل میں سے تھے, ان کی فیملی میں سے, یہودیوں کی فیملی میں سے نا, تو اب وہاں سے ختم ہو گیا اور نبوت اللہ تعالیٰ نے اٹھا کر کے بنی اسماعیل میں ٹرانسفر کر دی, بنی اسرائیل سے بنی اسماعیل میں. پھر کہنے لگا کہ اے قریشیوں, اللہ کی قسم یہ بچہ تم پر زبردست غلبہ حاصل کرے گا اور اس کی شہرت مشرق سے مغرب تک پھیل جائے گی. پلیز ریپیٹ دا صحابیز نیم. میرے خیال میں جو آخری صحابی کا ذکر ہوا تھا وہ حضرت کعب احبار رضی اللہ تعالیٰ عنہ تھے, جو پہلے یہودی تھے, اور ان سے پہلے حضرت حسان بن ثابت رضی اللہ تعالیٰ عنہ, جو شاعر رسول تھے, ان کا ذکر کیا تھا. آپ لکھ لیجیے دونوں کے نام, ماشاء اللہ آپ لکھ رہے ہیں کہ بس, اچھی بات ہے, نوٹس لینا نا بہت اچھی بات ہوتی ہے کلاسز کے اندر. اچھا, حضرت محمد صلی اللہ علیہ وسلم کا ستارہ چمکا. ایک اور واقعہ لکھا ہے اس بک کے اندر کہ ایک اور یہودی تھا, یہودی عالم, جو کہ مکہ مکرمہ سے تھوڑا سا دور رہتا تھا, ٹھیک ہے, تو وہ نا جب مکہ مکرمہ کے لوگ اس کے پاس آتے تھے سفر کرنے کے لیے, راستے میں کبھی ٹھہرتے تھے, تو یہ نا ان سے پوچھتا رہتا تھا, تمہارے یہاں کوئی بچہ پیدا ہوا, تمہارے یہاں کوئی بچہ پیدا ہوا, ہے نا, تو یہ لوگوں سے پوچھتا رہتا تھا. تو اور کہتا بھی تھا ساتھ ساتھ کہ بہت قریب نا تمہارے درمیان ایک بچہ پیدا ہوگا, سارا عرب اس کے راستے پر چلے گا, یعنی the whole of Arab will follow him. اس کے سامنے پورا عرب جو ہے نا وہ پست ہو جائے گا, ذلیل ہو جائے گا, اس کا فرما بردار بن جائے گا, پھر وہ عجم اور اس کے شہروں کا بھی مالک ہو جائے گا, یعنی عرب سے باہر نکل کے بھی نا जो सिटीज हैं टाउन्स हैं तो वो भी फिर इसी की किंगडम के अंदर आ जाएंगे। और वो कहता था कि बस यही उसका जमाना है, वो बस पैदा होने ही वाला है। जो उसकी नबूवत के जमाने को पाएगा, यानी जब वो पैदा होंगे, फिर पैदा होने के फौरन बाद तो नबी नहीं बनेंगे ना, वो तो 40 इयर्स के बाद फिर नबी बनेंगे। तो इसने ये भी कहा था कि जब वो नबी बन जाएंगे ना, तो फिर जो भी लोग होंगे उस जमाने में, तो उनमें से जो भी उसको मानेगा, उसको फॉलो करेगा, तो वो कामयाब हो जाएगा, और जो उसको नहीं फॉलो करेगा वो नाकाम हो जाएगा। ठीक है ना, तो ये सारी डिटेल ये लोगों को बताते रहता था, जो भी लोग उसके पास से गुजरते थे, उसके घर पे आके ठहरते थे रास्ते में। ठीक है, तो जब नबी अलैहिस्सलाम इस दुनिया में तशरीफ लाए ना, तो अब इसके बारे में इसका नाम भी लिखा हुआ है, एस। एस के बारे में अब्दुल मुत्तलिब को भी पता था कि हाँ भाई एक बंदा है जो कि पूछता रहता है ना। तो नबी अलैहिस्सलाम के दादा हजरत अब्दुल मुत्तलिब वो उसके घर गए और दरवाजे पर से ना उसको आवाज़ दी, तो एस ने अंदर से पूछा कि भाई कौन है। तो उन्होंने अपना नाम बताया कि अब्दुल मुत्तलिब। तो उसने अब्दुल मुत्तलिब ने फिर उससे पूछा कि भाई मेरे यहाँ एक बच्चा पैदा हुआ है और तुम इस बच्चे के बारे में क्या कहते हो। ठीक है, यानी तुम जो अपने हर वक्त पूछते रहते थे कि बच्चा पैदा होगा, ये होगा, वो होगा, तो शायद अब्दुल मुत्तलिब ना बाकायदा ले करके आए नबी अलैहि सलाम को और पूछने लगे कि तुम इस बच्चे के बारे में क्या कहते हो। तो उसने ना अब्दुल मुत्तलिब को देखा और कहने लगा कि हाँ तुम ही इसके बाप हो सकते हो, यानी यू आर सच अ पर्सन हु डिजर्व्स टू बी द फादर ऑफ द लास्ट प्रॉफिट। ठीक है, फादर ऑफ द लास्ट प्रॉफिट, इसके बाप हो सकते हो। फिर कहने लगा कि बेशक वो बच्चा पैदा हो गया है जिसके बारे में मैं तुम लोगों से कहा करता था, वो सितारा आज रात तुलू हो गया है, यानी वो जो मूवमेंट ऑफ द नॉर्थ स्टार थी ना वो हो चुकी है, जो इस बच्चे की पैदाइश की अलामत है। और इसकी अलामत ये भी है कि इस वक्त इस बच्चे को दर्द हो रहा है, यानी ये एक तकलीफ में है। ठीक है, ये तकलीफ इसे 3 दिन तक रहेगी और इसके बाद ये ठीक हो जाएगा। ठीक है, इतना डिटेल, इतनी डिटेल। तो 3 दिन तक ये दर्द रहेगी और उसके बाद फिर वो ठीक हो जाएगा। तो लिखा है कि ये जो इसने कहा था ना कि 3 दिन तक तकलीफ रहेगी, तो ये तकलीफ ही वो वजह थी कि जिसकी वजह से आप सल्लल्लाहु अलैहि वसल्लम दूध नहीं पी रहे थे। ठीक है ना, ये कुछ था आप सल्लल्लाहु अलैहि वसल्लम के अंदर, अल्लाह ताला ने ऐसा मामला रखा था कि स्पेन की वजह से आप सल्लल्लाहु अलैहि वसल्लम ने फिर दूध नहीं पिया था। क्या था, क्यों था, ये सारी चीजें तो हमें नहीं पता। अच्छा, कंसिडरिंग द फैक्ट दैट द कुरैश वर टोल्ड ऑल ऑफ दिस, व्हाई इज इट दैट व्हेन मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम स्टार्टेड टू इनवाइट पीपल टू इस्लाम, द पीपल सीम टू हैव फॉरगॉटन दैट ही वाज सपोज्ड टू बी ए प्रॉफिट। बहुत अच्छी बात है, आपने बहुत अच्छा सवाल आपने लिखा है, लेकिन इसका एक जवाब, जवाब तो इसका खैर बहुत सारा दिया जा सकता है, लेकिन एक जवाब ये कि क्या हमें पता नहीं है कि अगर हम गुनाह करेंगे तो हमें सज़ा मिलेगी। क्या हमें पता नहीं है कि हम गुनाह करेंगे तो हमें जहन्नुम में जाना पड़ेगा, लेकिन करते हैं कि नहीं करते हैं, झूठ भी बोलते हैं और नमाजें भी छोड़ देते हैं और ना जाने क्या क्या गुनाह करते हैं, है ना, सभी करते हैं ना। तो पता होना काफ़ी नहीं होता, है ना, सिर्फ पता होना काफ़ी नहीं होता। ठीक है, पता होने के बाद भी बहुत सारी चीज़ें होती हैं जो कि करनी पड़ती हैं, तब कहीं जा कर के ना उस पता होने के ऊपर फिर इंसान अमल भी करता है। जब तक आप वो काम नहीं करेंगे तो उस वक्त तक खाली पता होने का कोई फ़ायदा नहीं होता। आज भी बहुत सारे लोगों को पता है कि नबी अलैहिस्सलाम जो थे वो आखिरी प्रॉफिट थे, लेकिन मुसलमान भी नहीं होते। ठीक है, तो उसी तरह से 1400 ईयर्स अगो भी उन लोगों को बहुत सारी चीज़ें पता थी, लेकिन चूंकि उन्होंने वो काम नहीं किए जो करने ज़रूरी होते हैं नॉलेज का फ़ायदा उठाने के लिए, तो इस वजह से उनको इस सारी नॉलेज से कोई फ़ायदा नहीं हुआ। वो इसकी तो बड़े मज़े की मिसाल वो होती है ना कि कभी देखें वो जो सिगरेट के पैकेट्स होते हैं, सिगरेट के पैकेट देखे होंगे, चाहे आप छोटे बच्चे कभी पिए का नहीं, लेकिन सिगरेट का पैकेट देखें ज़रूर। ठीक है ना, ऊपर से क्या होता है उसके ऊपर लिखा हुआ होता है, स्मोकिंग इज़ इंजोरियस फॉर हेल्थ, उसके ऊपर तस्वीरें भी बनी हुई होती हैं, अगर आप स्मोकिंग करेंगे तो आपके ना ऐसे कैंसर हो जाएगा, आपकी ज़ुबान ऐसी गल जाएगी, और ऐसी अजीब गंदी गंदी किस्म की तस्वीरें भी बनी हुई होती हैं उसके अंदर। लेकिन वो सिगरेट पीने वाला ना वो सिगरेट का पैकेट खरीदता है, उसके बाद सिगरेट पीता है वो, हालांकि उसको पता होता है कि इसकी वजह से उसके लंग्स के अंदर जो है वो स्मोक भर रहा है और वो बीमार हो जाएगा और उसको कैंसर भी हो सकता है और ये भी सब कुछ पता होता है उसको, फिर भी सिगरेट पीता है। बिल्कुल इसी तरीके से उनको सब कुछ पता था, फिर भी आप सल्लल्लाहु अलैहि वसल्लम की उन्होंने मुखालफत करी थी। ठीक है, अच्छा, तो ये जो राहिब ने कहा था इसकी वजह ये थी कि आप सल्लल्लाहु अलैहि वसल्लम ने दो दिन तक दूध नहीं पिया था, इसी को उसने ना तकलीफ के तौर पर कहा था। अच्छा, यहूदी ने जो ये कहा था कि हाँ आप ही इसके बाप हो सकते हैं, तो हालांकि वो तो दादा थे आप सल्लल्लाहु अलैहि वसल्लम के, तो बाप क्यों कहा था? क्योंकि अरबों के ना के अंदर दादा को भी बाप कहा जाता था। ठीक है ना, सो मच सो कि एक दफा गज़वे मुकरमा के फतह के बाद जो गज़वा हुआ था, गज़वे हुनैन गालबन, तो उसमें नबी अलैहिस्सलातु वस्सलाम ने खुद कहा था अना इब्ने अब्दुल मुत्तलिब, मैं अब्दुल मुत्तलिब का बेटा हूँ, है ना। तो इस तरह से अरबों के अंदर दादा को जो है वो बाप कहा जाता था, बाप भी कहा जाता, दादा को भी बाप कहा जाता था। तो इस तरह से इसने यहूदी ने कहा कि हाँ तुम इसके बाप हो सकते हो। अच्छा, यहूदी ने अब्दुल मुत्तलिब से ये भी कहा कि आप ना इसके बारे में अपनी ज़ुबान को बंद रखिएगा, हर एक को सारी चीज़ें नहीं बताइएगा, क्योंकि जब आप लोगों को बताएंगे ना तो अब लोगों में बहुत सारे लोग ऐसे होते हैं कि जो कि ना फिर इससे हसद करेंगे, दे विल बिकम जेलस ऑफ हिम, ठीक है, और फिर वो इसको नुकसान पहुँचाने की कोशिश करेंगे। तो इसने कहा कि लोग इससे इतना हसद करेंगे कि आज तक किसी से इतना हसद नहीं किया गया जितना लोग इनसे हसद करेंगे, और इनकी इस कदर सख्त मुखालफत होगी कि दुनिया में किसी और की इतनी मुखालफत नहीं। अल्लाह के महबूब, द बेस्ट ऑफ द बेस्ट, राइट, प्योर एंड ऑनेस्ट एंड राइट, जितनी बेस्ट किसी इंसान के अंदर हो सकती है कैरेक्टरिस्टिक्स, सब आप सल्लम के अंदर मौजूद थी, लेकिन आप सल्लम की मुखालफत भी सबसे ज्यादा की गई। ठीक है, वो किस वजह से? क्योंकि जो शैतान की बात मान करके चलेगा तो फिर तो नबी सल्लम की मुखालफत करेगा ना। ठीक है, तो यही वजह होती है कि जिसकी वजह से सब कुछ नॉलेज होने की वजह से भी हम आप सल्लम की बात नहीं मानते। अच्छा, वॉज अब्दुल मुतलब मुस्लिम वेन ही पास्ड अवे? नॉट दैट वी नो ऑफ। ठीक है, बुक्स में ये बिल्कुल भी कहीं नहीं लिखा हुआ कि अब्दुल मुत्तलिब के नबी अलैहिस्सलातु वस्सलाम के वालिद, वालिदा और दादा ये मुसलमान हो गए थे। हाँ, जो लोग होए थे उनका लिखा हुआ है, वर्का बिन नौफिल का लिखा हुआ है और हजरत एक ज़ैद रतानान थे, उनके वालिद साहब का भी लिखा हुआ है कि वो भी मुसलमान थे, और भी दूसरे लोगों का जिक्र आता है कि वो मुसलमान थे। ठीक है, लेकिन इन लोगों का जिक्र नहीं आता, ठीक है, कि ये लोग मुसलमान थे। लेकिन हम इसके बारे में हम ज़्यादा कोई डिस्कशन वगैरह करने की ना तो हमें ज़रूरत है और ना हम करते हैं। क्यों? अदब की वजह से। ठीक है, क्योंकि नबी अलैहिस्सलातु वस्सलाम के पेरेंट्स थे, और अगर हम इस तरह की बात करेंगे तो नबी अलैहिस्सलातु वस्सलाम को इससे कोई खुशी नहीं होगी। ठीक है, तो दैट्स व्हाई वी डोंट इवन टॉक अबाउट इट, आप सल्लम की मोहब्बत और आप सल्लम के अदब की वजह से। पोते के मुतालिक ये बातें सुनकर अब्दुल मुतालिब ने ऐस से पूछा कि अच्छा ये बताओ कि इस बच्चे की उम्र कितनी होगी? तो उसने जवाब दिया कि इसकी उम्र जो है ना वो 70 years, 70 साल से ज़्यादा नहीं होगी। ठीक है, या तो 61 years होगी या 63 years होगी इसकी उम्र। ठीक है, और ये भी उसने कहा कि जो इसके मानने वाले लोग होंगे ना, इसकी जो उम्मत के लोग होंगे, उनकी भी एवरेज उम्र यही होगी। ठीक है, अच्छा, और उसने कहा कि इसकी पैदाइश के वक्त दुनिया में जो बुत है ना तो वो टूट कर गिर जाएंगे। अब सारे बुत टूट कर नहीं गिर जाएंगे, लेकिन बहुत सारे बुत जो है ना वो टूट टूट करके खुद से गिरना शुरू हो जाएंगे। तो अब ना आगे फिर एक और वाकया लिखा हुआ है इसी से रिलेटेड कि कुरैश के कुछ लोग थे, अमर बिन नुफैल और अब्दुल्ला बिन जहश। ठीक है, ये लोग ना एक बुत के पास जाया करते थे। तो इस रात भी ये लोग अपने बुत के पास गए जिस रात आप सुसन पैदा हुए, तो उन्होंने देखा कि वो बुत जो है ना वो खड़ा होता था तो वो यूं करके अपने मुंह के बल जमीन पे गिरा हुआ था। ठीक है, तो उनको बड़ा बुरा लगा कि भाई हमारा बुत जिसको ये लोग खुदा कहते थे ये जमीन पे गिरा हुआ, तो उन्होंने अपने खुदा को नऊज बिल्ला अपने बुत को उठा करके सीधा खड़ा कर दिया, वो फिर गिर गया। ठीक है, फिर उन्होंने सीधा खड़ा कर दिया, तो अब ना उस बुत के अंदर से एक आवाज आई और उसने कहा कि ये मेरा गिरना जो है ना ये एक ऐसे बच्चे की पैदाइश की खबर है कि जिसके नूर से मशरक और मगरब में जमीन के तमाम गोशे मुनव्वर हो गए हैं। ٹھیک ہے, تو اس طرح سے نشانیاں جو ہے وہ بتوں کی منہ سے بھی آوازیں اللہ تعالیٰ اس طرح کی ان لوگوں کو سنوا رہے تھے. ٹھیک ہے, یہ لوگ حیران رہ گئے کہ ایک قسم کی آواز بت کے اندر سے کہاں سے آواز آنی شروع ہو گئی. اچھا پھر لکھا ہے کہ جو اس زمانے میں ایک سپر پاور تھی ایران, سیسنائٹ امپائر جہاں پہ ہوتی تھی. ٹھیک ہے, تو اس ایران کے اندر یہ واقعہ پیش آیا کہ جو اس کا بادشاہ تھا اس کو کہتے تھے کسرا. ٹھیک ہے, کسرا, تو ایران کے بادشاہ کسرا کا جو محل تھا نا پیلس, تو وہ اس میں ارتھ کو ایک سا آ گیا, ہلنا شروع ہو گیا وہ محل. ٹھیک ہے, اور اس محل کی جو دیواریں تھیں اس کے اندر نا یعنی دراڑیں پڑنی شروع ہو گئیں, شگاف پڑنے شروع ہو گئے. اس کا نئے محل یہ بہت مضبوط تھا, بڑے بڑے پتھروں اور چونے سے یہ تعمیر کیا گیا تھا. اس زمانے کی یہ یعنی جیسی بڑی بڑی بلڈنگز آج بھی موجود ہیں, وہ کچھ بلڈنگز تو اس طرح کا یہ تھا. تو اس محل کے ہلنے کی وجہ سے اس کے پورے ملک کے اندر دہشت پھیل گئی, لوگ خوف زدہ ہو گئے. جب ہل رہا تھا تو پھر اس سے آوازیں بھی بڑی عجیب عجیب سی آ رہی تھیں ہلنے کی وجہ سے, پوری اتنی بڑی بلڈنگ اگر ہلنا شروع ہو جائے. اچھا, اس کے کچھ کنسٹرکشن کے بھی پارٹس ہوتے ہیں, کنگرے کہتے ہیں ان کو, ایگزیکٹلی ان کی شکل کیا ہوتی ہے, لیکن یہ لکھا ہوا ہے ہر کتاب کے اندر کہ 14 کنگرے نا ٹوٹ کر کے نیچے گر گئے اس کے. اچھا, ایک اور واقعہ پیش آیا, ایک منٹ, انہوں نے کیا پوچھا, what is the book you are utilizing, what is the name of the author. جی یہ کلاس کے شروع میں نے بتا دیا تھا, اس کی بیٹری ختم ہو رہی ہے, اس کی پاور کارڈ چاہیے ہوگی. تو ہاں, اس بک کا نام آپ پوچھ رہی ہیں, تو اس کا نام شروع میں بتایا تھا, سیرت النبی قدم بقدم بائے عبداللہ فارانی. عبداللہ فارانی جن کا اصل نام اشتیاق احمد تھا. اچھا, تو اسی ایران کے اندر ایک اور واقعہ یہ پیش آیا کہ یہ لوگ فائر ورشپرز تھے, آگ کی پوجا کیا کرتے تھے, تو گویا ان کا جو خدا تھا نا وہ آگ ہوتی تھی. ٹھیک ہے, تو جب نبی علیہ السلام کی پیدائش ہوئی نا تو جو ان کی جو بت قدوں کی یعنی ان کے جو تھے نا پلیسز آف ورشپ, تو اس کے اندر آگ جلا کرتی تھی اور یہ آگ کے سامنے سجدہ کیا کرتے تھے, تو ان کے ان جگہوں سے آگ بجھ گئی. ٹھیک ہے نا, فار نو ریزن آگ جلنا بند ہو گئی, ختم ہو گئی, بجھ گئی. ٹھیک ہے, تو اب یہ لوگ رونا دھونا شروع ہو گئے, او ہمارا خدا بجھ گیا, ہمارا خدا ختم ہو گیا, غائب ہو گیا, آگ بجھ گئی, رونا پیٹنا شروع ہو گیا ان لوگوں کے. ٹھیک ہے, اچھا اب یہ ساری جو چیزیں ہوئی نا کہ بھائی پورا پیلس ہلنا شروع ہو گیا اور آگ بجھ گئی, تو اب جو بادشاہ تھا اب وہ ظاہر ہے اس کو بھی فکر ہوئی کہ کیا ہو گیا, ابھی ایک دم سے یہ ساری چیزیں شروع ہو گئی. تو اس نے نا پھر اپنے سوت سیئرز کاہن ان لوگوں کو بلایا. ٹھیک ہے, اور اس نے جو ہے پوچھا کہ بھائی یہ کیا ہوا ہے, یہ سب کیسے ہو گیا نا. تو ایک کاہن نے اس کو بتایا کہ بھائی مجھے نہیں پتا اس کا کہ یہ کیوں ہو گیا, لیکن میرے ایک ماموں ہیں وہ مجھ سے بڑے کاہن ہیں, ان کا نام ہے ستیح, تو میں ان سے پوچھ کر کے آپ کو بتاتا ہوں. تو اس بادشاہ نے جس کو نوشہروان کہتے تھے, تو نوشہروان بادشاہ نے اس سے کہا کہ اچھا ٹھیک ہے تم اپنے ماموں سے جا کر کے پوچھ کر کے آؤ کہ کیوں ہوا ہے یہ سب کچھ نا. تو وہ گیا اپنے ماموں ستی کے پاس اور اس کو یہ سارے واقعات سنائے, تو اس کے ماموں نے جواب دیا کہ ایک عصا والے نبی ظاہر ہونے والے, یعنی اس نے مزید کیا ڈیٹیل دی کہ جو نبی ہوں گے ان کی سنت ہوگی کہ وہ عصا ہاتھ میں لے کر کے چلا کریں گے, بڑا سا ایک ڈنڈا آپ صلی اللہ علیہ وسلم جو ہے وہ پکڑ کے چلا کرتے تھے, عصا کہتے ہیں, جیسے اس موسیٰ علیہ السلام کا عصا تو بہت مشہور ہے. ٹھیک ہے, عصا رکھنا بھی انبیاء کی سنتوں میں سے ایک سنت. تو عصا والے نبی ظاہر ہوں گے جو عرب اور شام پر چھا جائیں گے اور جو کچھ ہونے والا ہے وہ ہو کر رہے گا. ٹھیک ہے, یہ اس نے جواب دیا. اب جب یہ واپس آیا نا کسرا کے پاس, نوشہروان جو کسرا بادشاہ تھا وہاں ایران کا, اس کے پاس آیا تو آ کر کے اس نے جو یہ بتایا نا, تو اس وقت تک نا کسرا نے اور بھی اس طرح کے کاہنوں سے یہ ساری معلومات حاصل کی ہوئی تھیں, تو اس نے پھر یہ ساری چیزیں سن کر کے کہا کہ اچھا تو اس کا مطلب یہ ہے کہ ابھی جو ہے نا مجھے کچھ نہیں ہونے والا ہے, کیونکہ ابھی تو وہ نبی پیدا ہوئے ہیں, پیدا ہونے کے اتنے سالوں کے بعد وہ نبی بنیں گے, تو اس وقت تک تو میں ویسے ہی مر جاؤں گا. تو اس نے کہا کہ تب اچھا ٹھیک ہے, تو ابھی تو وہ وقت آنے میں دیر ہے. ٹھیک ہے, تو اس نے نا اس بات کو پھر اگنور کر دیا. the fire from the Zoroastrian religion went out. जी, Zoroastrian religion कहते हैं इनके fire worshippers को. अच्छा, एक और वाकया. अच्छा, अब जो है ना ये वाकयात फिलहाल खत्म हुए कि आप सल्लम के पैदाइश के एग्जैक्टली अराउंड जो है जो प्रोफेसीज टाइप के जो वाकयात थे. अब बात हो रही है कि आप सल्लम का नाम जो रखा, तो लिखा है कि पैदाइश के सातवें दिन फिर अब्दुल मुतलब ने आप सल्लम का अकीका किया और नाम मोहम्मद रखा. अरबों में इससे पहले यह नाम किसी का नहीं रखा गया था. कुरैश को यह नाम बड़ा अजीब लगा क्योंकि कुरैश में ना मोहम्मद नाम जो है वो नहीं रखते थे लोग. तो लोगों ने अब्दुल मुतलब से पूछा कि भाई आपने ये एकदम नया सा नाम क्यों रख लिया अपने पोते का. तो अब्दुल मुतलब ने जवाब दिया कि इसकी वजह यह है कि मेरी तमन्ना है कि आसमानों में अल्लाह ताला इस बच्चे की तारीफ फरमाए और जमीन पर लोग इसकी तारीफ करें. मोहम्मद ये नाम तो नहीं रखते थे लेकिन है तो ये अरबी जुबान का एक वर्ड ना, ठीक है, जिसकी बहुत ज्यादा तारीफ की जाए उसको अरबी जुबान में मोहम्मद कहा जाता है. ठीक है, तो अल्लाह ताला ने उनके दादा के दिल में भी ये बात पैदा फरमाई और फिर उनकी अम्मी ने भी बताया होगा कि हाँ भी वो एक आदमी आया था, उसने कहा था कि मुझे इसका नाम मोहम्मद रखना. ठीक है, तो इस तरह से फिर नाम मोहम्मद रखा. अच्छा, तो इन आप सल्लम का नाम वालदा ने अहमद भी रखा और दादा ने मोहम्मद रखा. ये भी लिखा हुआ है कि वालदा ने अहमद रखा, वालिद ने वो दादा ने मोहम्मद रखा. अशल आप में से जो हैदराबाद दगन से ताल्लुक रखते हैं उनके यहाँ तो आम है हर बच्चे का दो नाम. हम तो कंफ्यूज हो जाते हैं भाई इसका ये नाम है कि उसका ये नाम है. हमारे मोहसिन भाई कभी किसी का एक नाम देते हैं कभी किसी का दूसरा नाम देते हैं. भाई दो लोग हैं कि एक बंदा है तो पता चला नहीं हैदराबाद में हर एक के दो नाम होते हैं. ठीक है, हमारे यहाँ भी कभी कभी ऐसा होता है लेकिन हर एक का नहीं होता. एनीवे, तो नबी अलैहिस्सलाम शायद हो सकता है सुन्नत से हो सकता है हैदराबाद दक्कन के लोग माशाल्लाह सुन्नत फॉलो करते हो कि जी आप सल्लम के दो मेजर नाम थे. उसी तरीके से हम भी अपने बच्चों के दो नाम रखा करेंगे. ये तो बड़ी अच्छी बात है. फिर खैर, अल्लामा सुहेली ने लिखा है कि आप अहमद पहले हैं और मोहम्मद बाद में हैं, यानी आपकी तारीफ दूसरों ने बाद में की. मोहम्मद का मतलब होता है जिसकी तारीफ की जाए और अहमद कहते हैं जो खुद तारीफ करे. ठीक है, तो इन्होंने लिखा कि आप सल्लल्लाहु अलैहि वसल्लम ने सबसे पहले खुद अल्लाह ताला की तारीफ करी तो इस तरीके से आप अहमद बने तारीफ करने वाले. ठीक है, और फिर इसके नतीजे में अल्लाह ताला ने नबी अलैहिस्सलाम को मोहम्मद बनाया कि अब उनकी सारी के सारी मखलूक ने तारीफ करी. ठीक है, और आज तक तारीफ होती चली जा रही है. अपनी वालदा के बाद आप सल्लल्लाहु अलैहि वसल्लम ने फिर जो 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 नर्स करवाया ना वालदा के बाद, फिर वो थी सुवैबा. कुछ लोग सोबिया पढ़ते हैं सोबिया, लेकिन वो बुक्स में सुवैबा लिखा हुआ है. ठीक है, जो कि आप सल्लल्लाहु अलैहि वसल्लम का जो के जो वो वाला चचा था ना अबू लहब, जो मुसलमान नहीं हुआ था, अबू लहब की जो है ना वो स्लेव गर्ल थी सुवैबा. तो उन्होंने फिर आप सल्लल्लाहु अलैहि वसल्लम को नर्स कराया और फिर उसके बाद जो है वो वाला वाकया पेश आया कि हज़रत हलीमा सादिया आप सल्लल्लाहु अलैहि वसल्लम को फिर ले करके अपने घर चली गई. तो वो वाकया फिर हम इंशाल्लाह अगले हफ्ते पढ़ेंगे अगली क्लास में. किसी को कोई चीज़ पूछनी हो आज की क्लास रिलेटेड या इन जनरल तो आप अभी पूछ सकते हैं. Did the king live till the Prophet Muhammad sallallahu alaihi wasallam become a prophet? नहीं, इस किंग के बारे में तो नहीं, ये तो बूढ़ा ही होगा और 40 साल मजीद ये रहा भी नहीं होगा. देखिए ये जो ईरान के किंग्स हैं ना ये बहुत जल्दी जल्दी ये चेंज हुए थे. नबी अलैहिस्सलाम की जब आप सल्लम नबी बने थे तो आप सल्लम ने फिर लेटर्स भी भेजे थे ना सारे किंग्स को, तो ईरान के किंग के पास भी लेटर भेजा था. तो एक यानी जो ईरान के किंग के पास लेटर आया था तो उसने उस लेटर को फाड़ दिया था. ठीक है, तो चंद ही दिनों बाद ना उसके अपने बेटे ने उसको मार दिया और उसका बेटा बादशाह बन गया. फिर उसके चंद दिनों के बाद फिर और भी यानी मर गया. फिर उमर रज़ी अल्लाह अन्हु का जब ज़माना आया तो फिर तो ईरान के ऊपर मुस्लिम्स ने अटैक किया था और फिर ईरान को कब्जे में ले लिया था मुसलमानों ने. तो डेफिनेटली ये बंदा तो उस वक्त तक नहीं जिंदा होगा जब आप सुनिए बहरहाल. ठीक है, कोई अगर और क्वेश्चन नहीं है तो फिर हम अपनी क्लास खत्म करते हैं. टाइम ओवर हो गया.